यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षा गर्न अहोरात खटिरहेका स्वास्थ्य कर्मीमाथि भएको दुर्व्यवहारको छानबिन गरी दोषीलाई कार्यवाही गर्न सरकारसँग राष्ट्रिय मानव अधिकार आयोगको आग्रह। मनमोहन मेमोरियल मेडिकल कलेजमा 333 शय्या थपी कोरोना संक्रमितहरूको उपचार शुरू र कोरोना भाइरसका बिरामीको उपचारमा प्लाज्मा थेरापीको प्रयोग गर्न अमेरिकाको खाद्य तथा औषधि विभागबाट अनुमति। अब समाचार विस्तारमा। राष्ट्रिय मानवाधिकार आयोगले कोविड 19 को रोकथाम र नियन्त्रणमा अग्रपंक्तिमा रहेर नागरिकको जीवन रक्षामा खटिरहेका स्वास्थ्य कर्मीमाथि भएको दुर्व्यवहारका सम्बन्धमा छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले आज एक विज्ञप्ति प्रकाशित गरी उपचारमा खटिएका स्वास्थ्य कर्मीमाथि छिमेकी तथा टोलवासीबाट भएको धम्की तथा अमानवीय व्यवहारप्रति गम्भीर ध्यान आकर्षण भएको जनाउँदै हालको जनस्वास्थ्य संकटको अवस्थामा उच्च मनोबलका साथ काम गर्नुपर्ने, पेसा कर्मीहरूको प्रतिष्ठामा असर पर्ने यस्ता क्रियाकलाप नदोहोरिने कुराको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ। यसैबीच कोरोना भाइरसको संक्रमण बढ़दै गइरहेका बेला नागरिकको जीवन रक्षाका लागि अग्रपंक्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि देशका विभिन्न भागमा बढ़दै गइरहेको दुर्व्यवहारको विरोध र दोषीमाथि कार्यवाहीको माग सहित प्रदर्शन भएको छ। मानवाधिकार तथा शान्ति समाजले आज बिहान जोरपाटीमा गरेको प्रदर्शनमा स्वास्थ्य कर्मीको सम्मान गरौं, सुरक्षा कर्मीलाई सहयोग गरौं, संचार कर्मीको संरक्षण गरौं, सर्वत्र सद्भाव प्रदर्शन गरौं भन्ने आग्रह गरिएको थियो। प्रदर्शनमा समाजका सभापति उत्तम पुडा सैनी, सल्लाहकार होमकान्त चौलागाई र काठमाडौँ शाखा सभापति जगन्नाथ पुडा सैनीले संकटका घड़ीमा स्वास्थ्य सुरक्षा र संचार क्षेत्र ज्यादा संवेदनशील रहेकाले काममा सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। कपिलवस्तुमा थप 30 जनामा कोरोना पुष्टि भएको छ। यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या 1045 पुगेको छ। हिजो साँझ आएको रिपोर्ट अनुसार थपिएका संक्रमित मध्ये 7 प्रहरी, 2 वडा सदस्य र 1 पुजारी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ। रूकुम पश्चिममा कोलोनीका कार्यालयमा कार्यरत 9 जना कर्मचारी सहित 18 जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि गत साउन 28 गते नेपालगंजबाट रूकुम पश्चिम पुगेका कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। कार्यालय प्रमुखको सम्पर्कमा आएका कर्मचारीको पीसीआर रिपोर्ट परीक्षण गर्दा उनीहरूमा कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्लाधिकारी उपेन्द्र राज पौड्यालले जानकारी दिनुभयो। त्यसै गरी 3 जना सुरक्षाकर्मी, 2 जना भारतबाट फर्किएका अन्य 3 जना र सानो भेरी गाउँपालिकाका स्थानीयवासी समेत गरेर आज मात्रै 18 जनामा कोरोना देखिएको हो। त्यसै गरी कोरोनाको संक्रमण फैलिन नदिन त्यस क्षेत्र सील गरिएको छ। ओखलढुङ्गामा सरुवा भएर गएका 2 जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। बाहिरी जिल्लाबाट रमाना लिएर गएका ती 2 प्रहरीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो। संक्रमण पुष्टि भएका प्रहरी खोटाङ र उदयपुरबाट ओखलढुङ्गा रमाना लिएर गएका हुन्। यसअघि जिल्ला सदरमुकाम सरुवा भएर गएका 1 प्रहरी तथा रौतहटबाट खिजी फलाटे इलाका प्रहरी कार्यालयमा सरुवा भएर गएका प्रहरीकी 15 वर्षीय छोरीमा कोरोना देखिएको थियो। पछिल्लो समय कर्मचारी तथा सुरक्षाकर्मीको सरुवाका कारण जिल्लामा कोरोनाको जोखिम बढ़ेको भन्दै प्रमुख जिल्लाधिकारी कृष्ण पौडेलले बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिए पनि समुदाय स्तरमा संक्रमण फैलन नदिन उच्च सतर्कता अप्नाएको बताउनुभयो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका 2 जना कर्मचारीमा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पतालको आर्थिक प्रशासन शाखा र कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो। झापा जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्ता मोड़मा समुदाय तहमा कोरोना संक्रमण देखिएपछि बिर्ता मोड़ नगरपालिकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अपील गरेको छ। नगर प्रमुख ध्रुव कुमार शिवाकोटीले आवश्यक सावधानी अपनाउन नगरवासीमा अपील गर्नुभएको हो। बिर्ता मोड़को व्यस्त बजार रत्न सुपर मार्केटमा सुन चाँदी व्यवसायका परिवारका दुईजना महिला सदस्यमा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सुपरमार्केट सील गरिएको र त्यहाँका व्यवसायीको पीसीआर परीक्षणको तयारी भइरहेको नगर प्रमुख शिवाकोटीले जानकारी दिनुभयो। चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवा आजदेखि पुनः शुरू भएका छन्। अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको संक्रमण देखिएपछि साउन 32 गतेदेखि आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर देज कुमार गौतमले चिकित्सक स्वास्थ्यकर्मी र कर्मचारीको नमूना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीले आजदेखि काम गर्ने बताउनुभयो। परीक्षणका क्रममा 17 नर्स र 4 सहयोगीलाई संक्रमण देखिएको उहाँले बताउनुभयो। अस्पतालका सबै क्षेत्र पूर्ण रूपमा निर्मलीकरण गरिसकिएको छ। बाँकेमा आज थप 14 जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। यो सँगै बाँकेमा कोरोना संक्रमण निको भई घर फर्कनेको संख्या 628 पुगेको छ। ओडा प्रहरी कार्यालय आइसोलेसनबाट 4 जना, चिसापानी आइसोलेसनबाट 3 जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट 2 जना, डुडुवा आइसोलेसनबाट 2 जना तथा खुल्ला कारागार गनापुर भेरी अस्पताल र कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट 1-1 जना निको भई डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो। बाँकेमा हालसम्म 829 जनामा कोरोना पुष्टि हुँदा 4 जनाको भने मृत्यु भएको छ। कैलाली जिल्लामा कोरोना संक्रमणको जोखिम समुदाय स्तरमा फैलन सक्ने सम्भावना बढेपछि स्थानीय प्रशासनले भदौ 14 गतेसम्मका लागि जारी गरेको निषेधाज्ञा प्रभावकारी देखिएको छ। जिल्लामा सदरमुकाम जिल्लामा समुदायमा संक्रमण फैलिन नदिन निषेधाज्ञाकै बीचमा पनि कर्मचारी तथा सुरक्षाकर्मीको स्वाब संकलन गरी परीक्षणलाई तीव्रता दिएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलाली जिल्लामा लागू गरेको निषेधाज्ञा प्रभावकारी देखिएको छ भने सरकारी कार्यालयदेखि वित्तीय क्षेत्रका साथै सुरक्षाकर्मीको स्वाब संकलन गरी परीक्षणको कार्यलाई तीव्रता दिएको छ। कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन सक्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले यही भदौ 5 गतेदेखि 14 गतेसम्म 10 दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा लागू भएपछि खाद्यान्न, औषधि पसल, वित्तीय, खानेपानी जस्ता अति आवश्यक सेवा प्रवाह बाहेक अन्य सबै किसिमका गतिविधि सञ्चालन रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ। कैलालीका प्रमुख जिल्लाधिकारी यज्ञराज बोहरा
खाद्य सामग्री लगायतका
कैलालीमा जनहितका लागि जारी निषेधाज्ञाको सबै क्षेत्रबाट स्वस्फूर्त रूपमा पालना भएको देखिन्छ। यसरी सरकारी कदमको साथ दिएका आम नागरिक समेत कोरोना भाइरसको संक्रमण जोखिम प्रति सचेत रहेका देखिन्छन्।
जनताले सरकारलाई सहयोग दिएको अवस्था छ, प्रभावकारी ढंगबाट लागू भएको देखिन्छ।
कोरोना संक्रमित दर उच्च रहेको कैलाली पछिल्लो समय क्वारेन्टाइनमा बसेकाहरूमा मात्र नभई बाहिरी क्षेत्रमा खटिने सुरक्षाकर्मी लगायतमा संक्रमण देखिएको छ। समुदाय स्तरमा कोरोना संक्रमण फैलिने जोखिम बढेपछि जनस्वास्थ्य कार्यालयले जारी निषेधाज्ञाका बीचमै कर्मचारीदेखि सुरक्षाकर्मीको स्वाब संकलन गरी परीक्षण कार्यलाई अघि बढाएको छ। जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी जगत साउद रेडियो नेपाल धनगढ़ी।
काठमाडौँको दहचोकमा रहेको मनमोहन कार्यालय मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारका लागि 333 शय्य निर्माण गरी उपचार शुरू गरेको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै मनमोहन अस्पताल दहचोकले सरकारको आग्रह अनुसार कोविड 19 का बिरामीको उपचार शुरू गरेको हो। नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्वारा दहचोकमा निर्माण गरिएको भवन 60 कोठाको छ। 12 जिल्लामा आज थप 92 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित हुनेमा कार्यालयका इन्जिनियर, ओडा अध्यक्ष र सर्वसाधारणहरू रहेका छन्। कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै जान थालेपछि प्रदेश नम्बर एकको पहाड़ी जिल्ला भोजपुरमा सावधानीका साथै थप कड़ाई गरिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र भोजपुरको बैठकले कोरोना संक्रमण फैलिन नदिन गरेको निर्णय अनुसार भोजपुरमा संचालित ब्यूटी पार्लर, सैलून, मदिराजन्य पसलहरू बन्द भएका छन्। मकवानपुरको हेटौडामा गरिएको निषेधाज्ञा आगामी भदौ 15 गतेसम्म थप भएको छ। आजको बैठकले भदौ 9 गतेबाट 15 गतेसम्म निषेधाज्ञालाई अहिलेकै अवस्थामा जारी राख्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्लाधिकारी दीपक राज नेपालले जानकारी दिनुभयो। बैतडीमा पनि आजदेखि निषेधाज्ञा शुरू हुने भएको छ। आज राति 12 बजेदेखि भदौ 14 गते राति 12 बजेसम्म लागू हुने गरी आंशिक रूपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्लाधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिनुभयो। कोविड 19 महामारीबाट जोगिन नेपालगंज उपमहानगरपालिकाद्वारा महेन्द्र बहुमुखी क्याम्पसमा संचालनमा ल्याएको क्वारेन्टाइनमा रहेका 5 वर्ष मुनिका बालबालिका र आमालाई लक्षित गरी पौष्टिक आहार र स्वास्थ्य सामग्री वितरण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी र स्विस रेडक्रसको साझेदारीमा सामुदायिक सशक्तिकरणका लागि स्वास्थ्य प्रवर्धन कार्यक्रम मार्फत बाँके जिल्ला शाखामा संचालित कोविड 19 प्रतिकार्य कार्यक्रमद्वारा सो पौष्टिक आहार वितरण गरिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। उचाइ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाजु।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाजु।
अनि दादा त अफिस गइसक्नु होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
ए त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी समाचार। रुकुम पश्चिमको सानी भेरी गाउँपालिकामा शुरू गरिएको मोटर गुड्ने पुलको निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत र डोल्पा जिल्लालाई जोड्ने गरी निर्माण गरिएको पुल समयमा सम्पन्न नहुँदा स्थानीयले झोलुङ्गे पुलबाट दैनिक उपभोग्य वस्तुको ढुवानी गर्नुपर्ने बाध्यता छ। रुकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर 3 र 7 पर्ने सानीभेरी नदीमा 6 वर्ष अघिबाट निर्माण कार्य थालिएको मोटरेबल पुल सञ्चालनमा ढिलाइ भएको छ। गएको असार अन्तिमदेखि सञ्चालनमा आउने भनिएको पुलको बाँकी काममा ढिलाइ हुँदा सञ्चालनमा पनि ढिलाइ भएको हो। प्रदेश राजधानी सुर्खेतसँग जोडिने गरी निर्माण गरिएको मोटरेबल पुल सञ्चालनको पर्खाइमा रहेका जिल्लावासी र स्थानीयले छिटो निर्माण सम्पन्न गरी पुल सञ्चालन गर्न सरकारवाला निकायलाई आग्रह गर्दै आएका छन्। स्थानीय हरिभक्त भण्डारी:
भन्ने सबैभन्दा ढिलो भएकोले सरकारवाला जुन छ निकाय राम्रोसँग हेरेर छिटोभन्दा छिटो निर्माण गर्छ।
निर्माण कम्पनीले कोरोना महामारी र वर्खाको समय देखाउँदै बाँकी रहेको काम तत्काल सुचारू गर्न नसकिने बताएको छ। तर उक्त पुल निर्माण शुरू भएको भने 6 वर्ष बितिसकेको छ। सानीभेरी गाउँपालिकाका अध्यक्ष नरबहादुर पुलले सड़क विभागका आयोजनाहरू स्थानीय सरकारको अधिकार क्षेत्रभित्र नपर्ने भएकोले निगरानी र नियमन कम हुँदा मोटरेबल पुलको निर्माणमा ढिलाइ भएको बताउनुभयो।
नेपाल सरकारले, संघीय सरकारले संघीय योजनामा अन्तर्गत कामहरू अधिकारमा जिम्मा नपाएता पनि हामी आफैले सम्बन्धित पक्षसँग त्यहाँ गएर छलफल गरेर कहिलेसम्म काम छिटोछिटो गर्ने हो, त्यो काम गर्दा गुणस्तरीय कसरी बनाउने हो।
2071 निर्माण कार्य शुरू गरेको मोटरेबल पुल निर्माणको जिम्मा मैनाचुली कम्पनीले लिएको छ। उक्त पुल निर्माणमा 5 करोड़ बढीको लागत रहेको छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
नुवाकोटको डुप्सेश्वर गाउँपालिका एक घ्याङफेदीको नेगी गाउँमा बस्तीमाथिको ठूलो ढुङ्गाले 35 परिवार जोखिममा परेको छ। गाउँपालिकाका अध्यक्ष योविन्द्र सिंह तामाङका अनुसार 5 वर्ष अघि गएको विनाशकारी भूकम्पको समयमा डगमगाएको ढुङ्गा अहिलेको वर्षातले बग्न थालेपछि नेगी गाउँ जोखिममा परेको हो। सल्यान जिल्लाको बागचौर नगरपालिका 12 बाफू खोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका 25 घर परिवार विस्थापित भएका छन्। विस्थापित परिवार देवपुरीमा रहेको दुर्गा सरस्वती माध्यमिक विद्यालयमा आश्रय लिइरहेका छन्। यही भदौ तीन गते आएको वर्षाले ओखरेनी गाउँमा तीन घर पहिरोले बगाएको र गाउँभरिमा सयौं स्थानमा पहिरो गएकाले स्थानीयहरू घर छोडेर विद्यालयमा आश्रय लिएका हुन्। अब केही अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाको खाद्य तथा औषधि विभागले कोरोना भाइरसका बिरामीको उपचारमा प्लाज्मा थेरापीको प्रयोग गर्न अनुमति दिएको छ। कोरोना लागेर निको भएका मानिसको शरीरबाट एन्टीबडी निकालेर उपचार गरिने सो पद्धतिबाट 70,000 अमेरिकी नागरिक लाभान्वित भइसक्दा पनि आधिकारिक अनुमति भने दिइसकिएको थिएन। राष्ट्रपति डोनाल्ड ट्रम्पले यो पद्धतिबाट 35% मृत्यु दर घट्न सक्ने बताउनु भएको छ। न्यूजील्याण्डको मस्जिदमा गत वर्ष आक्रमण गरी 51 जनाको हत्या गर्ने बन्दुकधारीले त्यस्तै अर्को ठूलो आक्रमण गर्ने योजना बनाएको खुलेको छ। ब्रेन्टन ट्यारान्टले आफ्नो मुद्दाको अदालती सुनवाईका क्रममा सो कुरा खोलेको हो। अस्ट्रेलियन नागरिक ट्यारान्टलाई 51 जनाको हत्यामा दोषी ठहराई आजन्म कारावासको सजाय दिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षा गर्न अहोरात्र खटिरहेका स्वास्थ्य कर्मीमाथि भएको दुर्व्यवहारको छानबिन गरी दोषीलाई कार्यवाही गर्न सरकारसँग राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। मनमोहन मेमोरियल मेडिकल कलेजमा 333 सय थपी कोरोना संक्रमितको उपचार शुरू र कोरोना भाइरसका बिरामीको उपचारमा प्लाज्मा थेरापीको प्रयोग गर्न अमेरिकाको खाद्य तथा औषधि विभागबाट अनुमति। हवस् त, अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। अहिलेलाई सकियो। अर्को समाचार प्रसारण अपराह्न 4 बजे हुनेछ। रेडियो नेपाल सुनिरहनुहोला।